आजको फ्रिडम चौतारी पडकास्टमा यहाँहरूलाई स्वागत छ। आज हामी कुरा गर्दैछौ सूचनाको हक सम्बन्धी कानून कसरी आयो, त्यो सूचनाको हक सम्बन्धी विधेयकहरू कसरी अगाडि बढ्यो र यी यावत कुराहरूमा सुरुदेखि नै नेतृत्व प्रदान गर्दै आउनुभएका तारनाथ दाहालजी पनि हामीसँग हुनुहुन्छ। म सहजमान श्रेष्ठ र तारनाथ दाहालले सूचनाको हक सम्बन्धी विषयमा हामी छलफल गर्छौं। यो भदौ 3 गते 13 वर्ष पूरा भएको छ यो ऐन लागू भएको। विश्वनाथ उपाध्यायको नेतृत्वमा बनेको संविधान सुझाव आयोगले 2047 सालको संविधानमा मौलिक हकको रूपमा धारा 16 सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक हुनेछ भन्ने प्रावधान चाहिँ त्यसमा लेखिएको थियो र 17 वर्षसम्म ऐनै बनेन। दोस्रो जनआन्दोलन पछि 2064 साल साउन 5 गते अन्तरिम विधायिकामा यो ऐन गएर पारित भयो। अब हामी पुराना कुरातिर जाउँ। यो सूचनाको हक सम्बन्धी ऐन बन्नु पर्छ भनेर सुरुदेखि नै नेतृत्व गर्नुहुने तारनाथ दाहालजी, यहाँले त्यति बेला सोच्नु भएको कुरा र अहिले यसरी सार्थकता पाउँदा यसमा आरोह अवरोहहरू कस्ता आए र ती आरोह अवरोहहरू चाहिँ कहाँ गएर कसले के गर्न खोजेका थिए तर हुन सकेन, अथवा चाहिँ राम्रो गर्न खोजेकाहरूलाई चाहिँ कसरी राम्रो बनाउँदै लगे, यी यावत कुराहरूमा चाहिँ यहाँको केही सम्झनाहरू आज सुनाइदिनुहोस् न।
राम्रो आजको पोडकास्टको विषय छान्नुभयो सहजी। वास्तवमा सूचनाको हक एउटा असाध्यै महत्वपूर्ण नागरिक अधिकार हो र यो मौलिक अधिकारको रूपमा नेपाली नागरिकले 2047 सालको संविधानबाटै पाएको हो। तर आजसम्म पनि सूचनाको हकको एउटा कार्यान्वयनको अवस्थालाई फर्केर हेर्यो भने सन्तोष गर्ने अवस्था छैन। यो सन्दर्भमा यो भदौ 3 गते राष्ट्रिय सूचना दिवस पनि हो, तपाईँले अघि नै भनिसक्नुभयो भदौ 3 गतेबाट यो ऐन लागू भएको थियो, त्यसैले ऐन लागू भएको दिनलाई हामीले राष्ट्रिय सूचना दिवस भनेर मनाउँदै पनि आएका छौँ र 13 वर्ष त यो ऐनै आएको भयो। यो स्मरण अहिले गर्दाखेरि पनि एक किसिमको एउटा रोमाञ्चकता भनौँ न, एउटा चाहिँ बडो सुखद अनुभूति हुन्छ। सँगसँगै राखिएका लक्ष्य र उद्देश्य अनि सपनाहरू अहिले पनि पूरा नभएको देख्दाखेरि दिक्क पनि लाग्छ। यो एकदम रमाइलो कथा छ। यो सूचनाको हक सम्बन्धी ऐन बनाउनको लागि तपाईँले अघि नै भन्नुभयो 17 वर्ष त त्यसको सङ्घर्षमै लाग्यो। 2047 सालमा हेर्नुहोस्, त्यो बेलाको संविधान सुझाव आयोग, तपाईँले अघि विश्वनाथजी लगायतको एउटा चाहिँ संविधान मस्यौदाकारहरू हुनुहुन्थ्यो, उहाँहरूले संविधानको मस्यौदा गर्दाखेरि एउटा क्रान्तिकारी किसिमका, एकदम प्रगतिशील किसिमका, एकदम लोकतान्त्रिक किसिमका मौलिक हकहरू चाहिँ नागरिकलाई सुनिश्चित गर्नुभएको थियो र त्यो मध्येको एउटा चाहिँ यो सूचनाको हक थियो। धारा 16 त्यसलाई मौलिक हकको रूपमा राखियो र त्यो मौलिक हकको रूपमा राखिएको हक उपभोग गर्नलाई चाहिँ अहिलेसम्म पनि नेपाली जनताले राम्ररी पाएको अवस्था छैन। म यति बेला सम्झन्छु त्यो मौलिक हकमा राखिएको त्यो सूचनाको हकबारे म आफै चाहिँ कसरी यसमा जोडिएँ भन्ने एउटा प्रसङ्ग म यहाँ सुनाउन चाहन्छु श्रोताहरूलाई, अनि फेरि हामी छलफल अगाडि बढौँला। यो 2048-49 सालतिर म चाहिँ संसदको र सर्वोच्च अदालतमा रिपोर्टिङहरू गर्थेँ, पत्रकारका रूपमा म समाचारहरू सङ्कलन गर्न जान्थेँ। अनि 47 सालको पछि एउटा मुद्दा चाहिँ सर्वोच्च अदालतमा पर्यो। त्यति बेलाको बार एसोसिएसनको सभापति हुनुहुन्थ्यो राधेश्याम अधिकारी, उहाँ अहिले यो राष्ट्रिय सभाको सदस्य पनि हुनुहुन्छ। उहाँले चाहिँ एउटा मुद्दा लिएर जानुभयो सर्वोच्च अदालतमा। के भनेर लिएर जानुभयो भने, त्यति बेला 6 राजदूतहरू नियुक्त भएका थिए विभिन्न देशमा, अनि ती राजदूतहरू चाहिँ राजा वीरेन्द्रले तत्कालीन सरकार भनौँ न कृष्णप्रसाद भट्टराईको नेतृत्वको अन्तरिम सरकार थियो, त्यो सरकारको सिफारिस बिना नै सिधै राजदरबारबाट राजदूत नियुक्त गरियो, त्यसैले मन्त्री परिषदको सिफारिस बिना राजदूतहरू नियुक्त भएको भन्ने सुनियो। कुरा के हो, मन्त्री परिषदले सिफारिस गरेको भए त्यो सिफारिसको प्रतिलिपि मैले पाउनुपर्ने, त्यो पाउन सकिनँ, त्यसकारण मेरो सूचनाको हक चाहिँ वञ्चित भयो र यो बारेमा सुनवाई होस् भनेर राधेश्याम अधिकारीजीले सर्वोच्च अदालतमा मुद्दा लिएर जानुभयो। मुद्दा लिएर गएपछि मेरो त्यो रिपोर्टिङ गर्ने सिलसिलामा दिमागमा के पर्यो भने, ओहो, यो सूचनाको हक भनेको त मन्त्री परिषदको निर्णय जुन राजालाई सिफारिस गरेको हुन्छ त्यो पनि थाहा पाउनुपर्ने विषय रहेछ, यो त ठुलो अधिकार पो रहेछ त। नागरिकले, एउटा सामान्य नागरिकले क्याबिनेटले के निर्णय गर्यो, राजालाई त्यो निर्णय कसरी पेश गर्यो कि गरेन, अथवा राजदरबारले चाहिँ कुनै निर्णय गर्दा सरकारको सिफारिसमा गर्यो कि गरेन भन्ने कुरा जान्न पाउने हक हुने रहेछ भन्ने एउटा दिमागमा पर्यो। तर त्यो मुद्दामा चाहिँ राधेश्याम अधिकारीजीलाई के जवाफ दियो अदालतले भने, मन्त्री परिषदले आफ्नो राष्ट्राध्यक्षलाई के कुरा भनेको छ या छैन भन्ने कुरा चाहिँ सोध्न मैले मिल्दैन, भनेर त्यो मुद्दा त्यतिकै पेन्डिङ भयो. तर पछि अर्को केसमा तपाईँको एउटा चर्चित मुद्दा त्यहाँ पर्यो, त्यो पनि अहिले पनि धेरै यो हाम्रा श्रोताहरूलाई अहिले पनि याद हुन सक्छ. यो गिरिजाप्रसाद कोइरालाको सरकार बनेको थियो र गिरिजाप्रसाद कोइरालाको सरकारको एउटा ठुलो टोली भारत भ्रमणमा गएको 48 सालको अन्त्यतिर 49 सालमा. र भारतमा जाँदाखेरि भारत सरकारसँग थुप्रै त्यो बेलामा सहमतिहरू सन्धिहरू भए. र एउटा चर्चित घटना चाहिँ महाकाली, जुन टनकपुर भन्छन् नि, अहिले पनि टनकपुरको कुरा मान्छेहरू गर्छन्, त्यो टनकपुर सम्झौता भयो भनेर चाहिँ बाहिर कुरा आयो. र त्यति बेलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले थियो, उसले चाहिँ यो राष्ट्रघात भयो, टनकपुर भनेको महाकालीको पारिपट्टिको बजार भयो, त्यहाँनिर भारतले एउटा ब्यारेज बनाएको थियो बाँध, त्यो बाँधले गर्दा हाम्रो यता वारिपट्टि ब्रह्मदेव मण्डीतिर चाहिँ हाम्रो जग्गाहरू पानीमा डुबेको थियो, त्यो पानीमा डुबेको जति जग्गा र त्यो बाँध बनाएको जति महाकाली नदीभित्र परेको जग्गा जति नेपाल सरकारले भारतलाई दियो, गिरिजाप्रसाद कोइरालाले चाहिँ भारतलाई दिनुभयो भनेर विरोध गर्यो. सत्ता पक्षले चाहिँ के भन्यो भने, होइन यो त पञ्चायतकालमै यो बाँध बनेको थियो, त्यस बाबत हाम्रो नेपाल सरकारले केही पाएको थिएन, बरु हामीले भारतसँग कुरा गरेर वर्षको 1 करोड युनिट बिजुली पाउने र त्यो जग्गा चाहिँ हाम्रै हो, खालि उनीहरूलाई लिजमा प्रयोग गर्न दिने भन्ने एउटा हामीले वैधता गरेको हो, त्यो सन्धि पनि होइन सम्झौता नै होइन एउटा समझदारी गरेको हो भनेर चाहिँ भन्यो. तर यथार्थ के हो भन्ने कुरा चाहिँ नेपाली जनताले थाहा पाउन सकेन. र ठुलो तपाईँको सडकमा आन्दोलन भयो, देशभरि आन्दोलन भयो, टनकपुर बेच्यो गिरिजाप्रसाद कोइरालाले भनेर जुलुसहरू भयो, मानिसहरू पनि मरे त्यो आन्दोलनमा, तर यथार्थ चाहिँ केही पनि भएन. अनि एकजना वकिलले के गर्नुभयो भनेदेखि सर्वोच्च अदालतमा मुद्दा लिएर जानुभयो र उहाँले के भन्नुभयो भने, त्यो नेपाल र भारत सरकार बीच टनकपुर बाँधको बारेमा भएको सन्धि या सम्झौता, उहाँले सन्धि नै हो भनेर दावी गर्नुभयो, सम्झौता हो भनेर दावी गर्नुभयो, त्योको प्रतिलिपि मैले पाऊँ किनभने मलाई सूचनाको हक छ, संविधानले दिएको छ, र सूचनाको हक अन्तर्गत त्यो सम्झौता चाहिँ नेपाल भारत सरकार बीच भएको सम्झौता मैले पाउनुपर्छ, म परराष्ट्र मन्त्रालयमा मागेँ दिएन भनेर उहाँले मुद्दा लिएर चाहिँ सर्वोच्चमा जानुभयो. र उहाँले अर्को के दावी पनि गर्नुभयो भने, त्यहाँ चाहिँ नेपालको भूभाग भारतलाई सुम्पिएको छ, त्यसो गर्दाखेरि चाहिँ यो प्राकृतिक स्रोत साधनमाथि नै अर्को देशलाई दिँदाखेरि चाहिँ संसदको द्वितीयबाट अनुमोदन गर्नुपर्ने, त्यो कुरो हुन सकेन, द्वितीयबाट अनुमोदन हुनुपर्छ भनेर दाबी लिएर जानुभयो. अनि यो मुद्दाको लामो बहस भयो, म त्यसको पत्रकारको रूपमा त्यसलाई मैले चाहिँ रिपोर्टिङ गरिरहेको थिएँ. गर्दै गर्दै जाँदा त्यो सर्वोच्च अदालतको बहसहरू सुन्दै गएपछि मलाई सूचनाको हकको बारेमा अलि धेरै जानकारीहरू चाहिँ हुन थाल्यो. र त्यो मुद्दाको फैसला कसरी भयो भनेदेखि, सर्वोच्च अदालतले के भन्यो भने, नेपाल सरकारलाई त्यो नेपाल र भारतको बीच महाकालीमा भएको टनकपुर ब्यारेजसँग सम्बन्धित विषयको कुरा के हो त्यो तिमीले संसदलाई नि भनेनौ, नागरिकलाई नि भनेनौ, तनाव भइरहेछ, एउटा वकिलले मैले जान्न पाऊ भनेर आउनुभएको छ तर हामीलाई पनि थाहा छैन यो चाहिँ दिनुपर्ने हो कि होइन, तिमीले जवाफमा चाहिँ यो दिँदाखेरि नेपाल भारतको सम्बन्ध नै खराब हुन्छ, यो कुरो दिन मिल्दैन, गोप्य हो भन्यौ, गोप्य राख्नुपर्ने विषय हो कि होइन त्यो मैले नहेरिकन त थाहा पाउँदिनँ भनेर सरकारलाई आदेश गर्यो. आदेश गरेपछि सरकारले बाध्य भएर परराष्ट्र मन्त्रालय मार्फत सम्पूर्ण फाइलहरू सर्वोच्च अदालतलाई पठाइदियो. सर्वोच्च अदालतलाई पठाएपछि न्यायाधीशहरूले त्यसलाई हेर्नुभयो र बेन्चमा हेरेपछि उहाँहरूले के भन्नु, यो त लुकाउनु पर्ने कुरै होइन, यो त नेपाल र भारतको बीचमा एउटा समझदारी भएको रहेछ, सम्झौता भएको रहेछ, यो सम्झौताको सबै कुरा नेपाली नागरिकले थाहा पाउन पाउने कुरा देखिन्छ. दोस्रो कुरो, मागकर्ता वकिलले भने जस्तो नेपालको प्राकृतिक स्रोत साधन भारतलाई दिएको पनि छैन, त्यसकारण चाहिँ यो द्वितीयबाट पास गर्नुपर्ने विषय पनि होइन भनेर सर्वोच्च अदालतले एउटा फैसला गरेपछि, अनि एउटा गजब के भने, ओहो हाम्रो संविधानले त यत्रो अधिकार दिएको रहेछ, सरकारले संसदलाई पनि बताइरहेको थिएन, सडकमा पनि आन्दोलन भइरहेको थियो, मानिस जान्न पाइरहेको थिएनन्, तर एउटा मौलिक हकलाई सहारा लिएर रिटमा लिएर गएको वकिलले त यो कुरो त बाहिर ल्याए, भनेपछि सूचनाको हक त यस्तो महत्त्वपूर्ण कुरा रहेछ भन्ने त्यहाँबाट पनि परेपछि, अनि यसको ऐन चाहियो भन्ने आवाजसँग म पनि त्यसमा जोडिन थालेँ. र सरकारले पनि त्यो बेलामा एउटा विधेयक त ल्याउने प्रयास गर्यो, तर त्यो विधेयकमा चाहिँ धेरै सूचनाहरू गोप्य राख्न सकिने गरेर ल्याएको हुनाले व्यापक रूपमा विरोध भयो, र त्यो विरोधपछि चाहिँ त्यो विधेयक त्यतिकै थन्कियो. तर त्यो समय बित्दै गयो, 52 सालपछि मनमोहन अधिकारीको सरकार आयो, शेरबहादुर फेरि प्रधानमन्त्री भए, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द हुँदै हुँदै माधव नेपालहरू सबै पावरमा आए, तर यो सूचनाको हक सम्बन्धी ऐन चाहिँ बनेन, सबै मान्छे राप्रपा काङ्ग्रेस एमाले सबै पावरमा आए बनेन. अनि 56 सालमासम्म नआएपछि चाहिँ म त्यो बेला पत्रकार महासङ्घको महासचिव थिएँ, अनि हामीले एउटा अठोट ल्यौँ, अब चाहिँ यो सूचनाको हक सम्बन्धी कानुन सरकार ल्याउँदैन भने हामी निजी क्षेत्रमा पनि मस्यौदा गरेर यो ल्याउन दबाब सुरु गरौँ र मस्यौदा गरौँ भनेर अनि हामीले काम सुरु गऱ्यौँ र त्यो काम सुरु गरिसकेपछि अनि हामीले देशभरि छलफलहरू पनि भए, सूचनाको हक सम्बन्धी कानुन कस्तो हुनुपर्दछ, अरू देशमा कस्तो रहेछ भनेर अध्ययनहरू पनि भयो र त्यसपछि अनि त्यो सङ्घर्ष बढ्दै बढ्दै गएर बल्ल बल्ल तपाईँको 62-63 सालको जनआन्दोलनपछि बनेको लोकतान्त्रिक सरकार जब आयो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुभयो अनि उहाँलाई कन्भिन्स गरेर मात्रै यो ऐन चाहिँ आयो भनेको एउटा लामो सङ्घर्षको यो प्रतिफल हो, जुन चाहिँ ऐन बनेको नै आज 13 वर्ष भएछ, तपाईँले यो स्मरण गराउनु भयो, अरू तपाईँको के छ यसमा?
अहिले मैले तपाईँलाई अघि सम्बोधन गर्दाखेरि नेताई भने मैले तपाईँको जुन यो जुझारूपन र जुन एउटा चाहिँ लामो समयदेखि निरन्तरता दिएर यो सूचनाको हकसँग सम्बन्धित धेरै कुराहरूमा तपाईँले आफूलाई समाहित गरेर अगाडि बढ्नु भएको छ, तपाईँ राम्रो अभियन्ता, जुझारू अभियन्ता हुनुहुन्छ, तपाईँलाई मैले नेता भन्दा के फरक परेर?
होइन, यो सूचनाको हकको नेता भन्दा पनि सूचनाको हकको एउटा अभियन्ता नै हो, किनभने त्यसको पछाडिको प्रेरणा मेरो चाहिँ एउटा त सर्वोच्च अदालत धर्म भएको बास, यसमा अर्को पनि हाम्रा श्रोताहरूलाई इन्ट्रेस्टिङ हुनसक्छ, म दुईटा प्रसङ्ग सुनाउन चाहन्छु। एउटा चाहिँ मैले मलाई जिज्ञासा बढ्दै गएपछि त्यति बेला सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्थ्यो लक्ष्मण अरियाल, उहाँ चाहिँ 47 सालको संविधान लेख्ने मस्यौदा समितिको सदस्य पनि हो, अनि मैले नजिकबाट उहाँलाई जान्दथेँ, चिन्दथेँ, अनि विश्वनाथजीसँग पनि मेरो राम्रो सम्बन्ध थियो, उहाँले मलाई त नै भन्नुहुन्थ्यो र त्यो नजिकको सम्बन्ध थियो। एक दिन मैले प्रधान न्यायाधीशलाई सोधेँ उहाँको घरमै, यो सूचनाको हक भने त हेर्नुहोस् यस्तो महत्त्वपूर्ण कुरा रहेछ, यो तपाईँहरूले कसरी यो मौलिक हकको रूपमा राख्नुभयो भनेर मैले उहाँको ज्ञानेश्वरको घरमा उहाँलाई सोधेँ र उहाँले मलाई ठाडे के भन्नुहुन्थ्यो, अरे लक्ष्मणलाई गएर सोध, यो उसैले राख्न लाएको हो भन्नुभयो। अनि म त्यसपछि लक्ष्मण प्रसाद अरियाल त्यो बेलाको सर्वोच्च अदालतको न्यायाधीशै हुनुहुन्थ्यो उहाँ पनि, त्योभन्दा पहिला संविधान सुझाव आएको सदस्य भनौँ, 46 सालको जनआन्दोलनको बेला उहाँ बार युनियनको अध्यक्ष पनि हो नि लक्ष्मण अरियाल, योजनाले अन्तरिम संविधान 63 सालको अन्तरिम संविधानको त संयोजकै उहाँ नै हो, नेपाललाई गणतन्त्र घोषणा गर्ने संविधान ल्याउने मान्छे लक्ष्मण अरियाल। अनि उहाँको घर गएँ म बानेश्वरमा र उहाँलाई भने यो तपाईँले सूचनाको हक सम्बन्धी यो मौलिक हकमा नेपालमा किन लेखेको भनेर उहाँलाई सोधेँ, अनि उहाँले भन्नुभयो यो त यस्तो महत्त्वपूर्ण कुरा रहेछ, मैले पनि संविधान लेख्ने बेलामा अन्त यसो बाहिरतिरको छलफलमा सुनेर यो हालौँ भनेर कुरा उठाएँ, लामो बहस भयो हाम्रो त्यो बेला संविधान निर्माताहरूको बिचमा, यो सकिँदैन, सम्भव छैन नेपालमा यस्तै किसिमको खुलापन, पारदर्शिता, नागरिकलाई बलियो बनाउने कुरा अहिले हाम्रो लोकतन्त्रमा राखिराख्न सकिँदैन भन्ने पनि बहस थियो। अर्को थरीले होइन, लोकतन्त्रमा नागरिकलाई त त्यति बल नदिने हो भने त लोकतन्त्र मात्रै बनाएर हुँदैन, यो त घाँटी नै मरिहाल्छ नि सरकारले, सरकार त जहिले पनि निरङ्कुश र लुकाउने किसिमकै प्रवृत्तिको हुन्छ, जनतालाई बलियो हुन दिँदैन भनेर बहस भएको रहेछ। त्यो सबै कथाहरू उहाँले सुनाउनु भयो अनि म त्यसपछि मुकुन्द रेग्मी त्यही संविधान आयोगको एउटा सदस्य उहाँ कहाँ गएँ, उहाँले चाहिँ त्यसको सारा डकुमेन्टेसन गर्नुभएको रहेछ, सम्पूर्ण यो कसरी संविधान लेखियो भन्ने कुराको त्यो मलाई पुस्तक उहाँको पछि प्रकाशनमा नै आयो, त्यो नै दिनुभयो। ती सब कुराको मलाई अध्ययन भएपछि त्यसमा अझ बढी मलाई लाग्न चाहिँ जिज्ञासा बढ्यो। अनि यही बेला चाहिँ भारतमा तपाईँको भारतीय अखबारहरू हामी यहाँ हेर्थ्यौँ, त्यो बेलामा टेलिभिजनहरूको त्यत्रो ठुलो प्रभाव थिएन, भारतका दैनिक अखबारहरू त बेलुका पढिन्थ्यो र भारतमा चाहिँ सूचनाको हकको बारेमा व्यापक बहस थियो, महाराष्ट्रमा बहस, दिल्लीमा बहस भइरहेको थियो, त्यहाँ चाहिँ सूचनाको हक सम्बन्धी, सूचनाको स्वतन्त्रता सम्बन्धी कानुन चाहियो भनेर मान्छेहरू आन्दोलित हुन्थे। अनि त्यो प्रसङ्गमा चाहिँ त्यहीँ भारतीय अखबारहरूबाट पनि धेरै जानकारीहरू भयो र अनि केही हदसम्म म भारतीय मित्रहरूसँग जो आन्दोलनमा थिए त्यसमध्येको एउटा आन्दोलनकर्ता अहिले भारतको दिल्लीको मुख्यमन्त्री हुनुहुन्छ अरविन्द केजरीवाल, उहाँहरूको परिवर्तन भन्ने संस्था थियो दिल्लीमा युवाहरूको र त्यो संस्था चाहिँ सूचनाको स्वतन्त्रता सम्बन्धी कानुन बनाउने आन्दोलन गरिरहेको थियो, उहाँहरूसँग पनि जोडिएपछि अझ धेरै कुराहरू सिक्ने मौका मिल्यो र यो सूचनाको हक सम्बन्धी कानुन मैले भने 56 सालमा बनाउने सिलसिला अगाडि बढ्यो। त्यही सिलसिलामा भारतमा यहाँ त लक्ष्मणजीको कुराबाट मलाई बढी अझै इन्सपायर गर्यो अनि भारतमा गएको त्यो बेलामा मनमोहन सिंहको एउटा भाषण मैले सुन्न पाएँ र मनमोहन सिंहले के भन्नुभयो भनेदेखि यो अहिलेसम्म एउटा म सम्झिन्छु अङ्ग्रेजहरूले छोडेर गएको यो लोकतन्त्र चाहिँ कर्मचारी तन्त्र रहेछ, जब इन्दिरा गान्धी पावरमा आइन् त्यसपछि नेतातन्त्र सुरु भएछ, वास्तविक लोकतन्त्र त भारतमा भएकै रहन्छ, उनले जनतन्त्र भनेका थिए, वास्तविक जनतन्त्र त भएकै रहन्छ, यो सूचनाको हक सम्बन्धी कुराले चाहिँ जनतन्त्र सिर्जना गर्दो रहेछ भन्ने मलाई त्यो तिनवटा वर्डले असाध्यै इन्सपायर गर्यो र अनि अझ यो कानुन चाहिन्छ भनेर म 56 सालदेखि त यसमा लागेँ र अहिले हामी जुन फ्रिडम चौतारी पोडकास्टमा हामी अहिले छलफल गर्दैछौँ फ्रिडम फोरम, यो फ्रिडम फोरम खोल्नुको हाम्रो मुख्य उद्देश्य पनि सूचनाको हक सम्बन्धी कानुन निर्माण गर्न नै हो, त्यो कानुन थिएन, यो संस्था जन्माकै हामीले चाहिँ सूचनाको हक सम्बन्धी ऐन बनाउनलाई र यसको स्थापना कालबाटै हामीले चाहिँ यो ऐन ल्याउन 62-63 जनआन्दोलनको बिचैमा यो संस्था खोलियो अनि सूचनाको ठ्याक्क जनआन्दोलन सकिने बित्तिकै हामीले तुरुन्तै विभिन्न क्षेत्रमा यसको एडभोकेसी गऱ्यौँ, लबिङहरू गऱ्यौँ, भेटघाटहरू गऱ्यौँ, वैकल्पिक विधेयकहरू त अगाडि पनि ड्राफ्ट भएका थिए र त्यसलाई पुस गरियो र त्यो वातावरणमा चाहिँ सूचनाको हक सम्बन्धी ऐन बनाउनलाई सफलता मिल्यो।
यही कुराहरूमा म जोडौँ, फ्रिडम फोरमको कुरा तपाईँले निकाल्नुभयो, फ्रिडम फोरमले आफ्नो स्थापना कालदेखि नै सूचनाको हकमा धेरै कामहरू गरेका छ र त्यसमा आबद्ध धेरै व्यक्तिहरू हुनुहुन्छ। त्यसमा फ्रिडम फोरमले गरेका क्रियाकलापहरूले धेरै ठाउँमा चर्चा पनि बटुलेको थियो। कति ठाउँमा त न्याय नपाएकाहरूले आफ्नो न्यायको लागि चाहिँ फ्रिडम फोरमको एउटा सानो सल्लाह सुझावले उहाँहरूले ठुलो आफूलाई राहत महसुस गर्नुभएको छ, आफूले चाहिँ न्याय पनि पाउनु भएको छ। त्यो धेरै कथाहरू छ त्यसमा, त्यसमध्ये पनि के तपाईँले अहिले सम्झिन सक्ने केही कथाहरू छ भने भनिदिनुहोस् न।
सूचनाको हकको जब हामीले ऐन त पारित भयो, ऐन पारित भएपछि के लागेको थियो भनेदेखि यो ऐन त अब पत्रकारहरूले यसलाई मजाले प्रयोग गर्छन् किन उनीहरूलाई त सही तथ्य सूचना चाहिएको छ, प्रमाणहरू चाहिएको छ, आफ्नो पत्रकारितालाई विश्वसनीय बनाउन पत्रकारहरूले सशक्त रूपमा सूचनाहरू मागेर विभिन्न कार्यालयबाट चाहिँ सूचनाहरू लिएर तथ्यपरक आफ्नो पत्रकारिता मार्फत जनतालाई सुसूचित गराउँछन् होला भनेर सोचेको थियो। अब मानवाधिकार कर्मीहरू वकिलहरूले त अझ तथ्यमा आधारित वातावरण सिर्जना गर्न यो कानुनको प्रयोगहरू गर्नुहुन्छ होला भन्ने सोचिएको थियो र हामीले चाहिँ त्यो सूचनाको हकलाई एउटा अभियान माग्ने अभियानलाई त स्वत नै यहाँ जाग्छ होला भन्ने सोचिएको थियो, त्यो अनुसार हुन सकेन। त्यो किन हुन सकेन भने सूचनाको हकको लागि काम गर्न चाहिँ आफू पहिला पारदर्शी हुनुपर्दो रहेछ र आफू नै पहिला हिम्मत गरेर चाहिँ तथ्यसँग सामना गर्न सक्ने क्षमता नभइकन मानिसले त्यो गर्दो रहेछ, कुरा गर्नु र काम गर्नु गाह्रो हुँदो रहेछ। अनि हामीले फ्रिडम फोरमले के सोच्यौँ भने अब सूचनाको हक सम्बन्धी कानुन त पारित गऱ्यौँ, यो त हामी सबैको सफलता भयो, तर अब यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि हामीले अभियान चलाउनुपर्छ। त्यतिकै चुप लाग्यौँ भने त यो कार्यान्वयन हुन सक्दैन। त्यसपछि हामीले सूचनाको सहायता केन्द्र खोल्यौँ, सूचनाको बारेमा मानिसहरूलाई तालिम दिन थाल्यौँ, सूचनाको हक सम्बन्धी जागरण आओस् भनेर गीतहरू बनायौँ, रेडियो कार्यक्रमहरू सञ्चालन गऱ्यौँ, टेलिभिजन कार्यक्रमहरू सञ्चालन गऱ्यौँ, कतिवटा टेलिभिजन कार्यक्रम तपाईँ आफै पनि संलग्न भएर हामीले उत्पादन गऱ्यौँ, पुस्तकहरू प्रकाशन गऱ्यौँ। अहिले यसो फर्केर हेर्दाखेरि 12-13 वर्षमा त 10,000 भन्दा बढी मानिसलाई त हामीले प्रत्यक्ष रूपमा प्रशिक्षणै गरेछौँ होइन। हामीले देशभरि सूचनाको हकको रणनीतिक तपाईँको अभियन्ताहरू उत्पादन गर्ने एउटा अभियानै चलायौँ। अहिले हरेक जिल्लामा तपाईँले खोज्नुभयो भने सूचनाको खोजी गर्ने एउटा सशक्त मानिसहरू जो भ्रष्टाचार विरुद्ध लागिरहेका छन्, सुशासनका लागि लागिरहेका छन्, पारदर्शिताका लागि लागिरहेका छन्, आफ्नो अधिकार प्राप्तिका लागि लागिरहेका छन्, त्यस्तो मान्छेहरू भेटिन्छ। त्यो हाम्रो एउटा अभियानको उपलब्धि नै भयो। तपाईँले भन्नुभयो जस्तो एकदम टच्ची कुरा चाहिँ के भने यो मैले सूचनाको हकले चाहिँ एउटा मान्छेलाई अवसर दिँदो रहेछ, अर्को मान्छेलाई न्याय पनि दिँदो रहेछ, अर्को यसले मानिसलाई सशक्त त बनाउँछ, अधिकार दाबी गर्न सक्ने त बनाउँदै रहेछ र रमाइलो रमाइलो परिवर्तन ल्याएका कथाहरू त हामीसँग असङ्ख्य छ, असङ्ख्य नै छ होइन। अब ती सबै कथाहरू अहिले भन्न त सकिँदैन, तर दुई चारवटा स्मरणीय छन् नि। जस्तो हाम्रै पहलमा हामीले यो मूल्य अभिवृद्धि कर व्यापक रूपमा छली हुँदो रहेछ, त्यो छली भएको कुराको अनुसन्धान गरेको प्रतिवेदन सरकारले गोप्य रूपमा राखेर यो कर छली गर्नेहरूलाई उन्मुक्ति दिइरहेको कुरा छ र मिडियाले पनि त्यो कुरो बाहिर ल्याउन सकेन, संसदले पनि त्यो कुरो बाहिर ल्याउन सकेन। संसदमा बहस त भयो तर संसदले त्यो मूल्य अभिवृद्धि छलिएको घटनाको अनुसन्धान गरेको प्रतिवेदन बाहिर ल्याउन सकेन भनेको भ्रष्टाचारको एउटा जालो त्यहाँसम्म रहेछ भनौँ न। त्यसले संसदले नै खोतल्न सकेन, मिडियाले नै खोतल्न नसकेपछि हामीले सूचनाको हक प्रयोग गरेर त्यो प्रतिवेदन बाहिर ल्याउँदाखेरि तपाईँको चाहिँ 7.5 अर्ब पछि सजाय सजाय गर्दाखेरि 10.5 अर्ब राजस्व त एउटा घटनाबाटै आएको हामीसँग 65 सालको त्यो कथा नै छ, 65 कि 66 सालको। अब व्यक्तिहरूले पनि आफ्नो न्याय पाएका छन्। एउटा विद्यार्थीले चाहिँ उत्तर पुस्तिका हेर्ने भन्ने कुरा अकल्पनीय थियो, अहिले एसएलसीको उत्तर पुस्तिका हेर्न सकिन्छ, 11-12 उत्तर पुस्तिका हेर्न सकिन्छ, अहिले विश्वविद्यालयको उत्तर पुस्तिका हेर्न सकिन्छ, विभिन्न बोर्डहरू ब्याङ्कहरूमा हुने जाँचहरूको उत्तर पुस्तिका हेर्न सकिन्छ। मान्छेले प्रतिलिपि लिएर कयौँ हाम्रा किशोर किशोरीहरू आत्महत्या गर्थे रिजल्टबाट फ्रस्ट्रेट भएर, अहिले त्यो घटेको छ, परिवर्तन पनि भएको छ। अब एउटा पहिलो घटना सङ्गम विश्वकर्माको म जहिले नाम लिइरहन्छु, उसले पहिलोचोटि उत्तर पुस्तिका लिएको थियो, म्याथमा उसको 32 नम्बर आएको, उसलाई चित्त बुझेन र लिएको, पछि उत्तर पुस्तिका हेर्दा त्यसमा 97 नम्बर आएको रहेछ। यस्तो यस्तो घटनाहरू फेला पर्यो, त्यसले एउटा परीक्षा प्रणालीमै ठुलो परिवर्तन ल्यायो। अब एउटा एकजना न्यायाधीश त यो तपाईँलाई पनि स्मरण होला होइन, त्यो राजाको प्रत्यक्ष शासनको बेलामा त्यो स्याङ्जामा उहाँको त जागिर गयो होइन. उहाँले चाहिँ महाराजले यो अलि निर्वाचित सरकारहरूलाई अपदस्थ गर्दै जाँदा भोलि अप्ठ्यारो आउन सक्छ भन्ने लाइनमा के बोल्या रहेछन्. यहाँ चाहिँ त्यसले सिधै उनको जागिर खोसिएछ. ती मान्छे न्यायाधीश है, जिल्ला अदालतको न्यायाधीश भए मान्छे, अब तिनले कहिल्यै त्यो न्याय पाएका थिएनन्. लोकतन्त्र पुनस्थापित भएर कति वर्षसम्म अदालतमा धाउँदा नसकेपछि उनीसँग प्रमाण थिएन. उनलाई जुन आधारमा जागिरबाट खोसिएको थियो त्यो के को आधारमा खोसिएको थियो भन्ने कुरा उनले जान्न पाएका थिएनन्. सूचनाको हक प्रयोग गरेर जब उनले त्यो आफ्नो विरुद्ध राखिएको प्रमाण बाहिर ल्याए र त्यो प्रमाण अदालतमा पेश गर्दा अदालत आफै छक्क परेर उनको जागिर जोडियो भने न्यायाधीशले न्याय पाएको अवस्थाहरू पनि हामीले कथाहरू देखिरहेका छौँ. यस्ता कयौं मानिसहरूले छात्रवृत्ति पाएका छन्, विद्यार्थीहरूले कयौं स्वास्थ्य संस्थाहरूबाट औषधि पाएका छन्, कयौं ठाउँमा भ्रष्टाचार हुन लागेको घटनाहरू रोकिएको छ, कयौं ठाउँमा विकासका योजनाहरू कसरी परे, कहाँ परे भन्ने कुरो मानिसहरूले थाहा पाउन सकेका छन्। एक किसिमले अहिले सूचनाको हक प्रयोग गर्ने गरेर भएका परिवर्तनका थुप्रै घटनाहरू हामीसँग छन् 12-13 वर्षमा. तर जुन किसिमले यसलाई अझ म्यासिभली यसलाई प्रयोग गर्दाखेरि समाज परिवर्तन गर्न सकिन्थ्यो त्यो त अझै हुन सकेका छैन. अब अहिले भनौँ न आज यो राष्ट्रिय सूचना दिवसको यो सन्दर्भमा अहिले हामी तपाईँ हामी चिन्तन गर्दैछौँ.
जस्तै अहिले सूचना आयोगको अहिले दोस्रो चलिरहेछ, त्यो हुँदाहुँदै पनि मान्छेमा सूचना आयोगले हामीलाई के सर्भिस दिन्छ भन्ने कुरा चाहिँ त्यति जनमानसमा चाहिँ त्यो खालको एउटा सेन्सिटाइजेसन हामीले गराउन सकेका छैनौँ. जस्तै अब तपाईँले भन्नुभयो अघि त्यत्रो व्यक्तिहरूलाई हामीले सशक्तिकरण गऱ्यौँ, कुनैलाई तालिम दिएर कुनैलाई चाहिँ केही जानकारीहरू दिएर होइन, ती सशक्त भएकाहरूले त आफ्नो क्षेत्रमा केही कामहरू गरेर आउला. तर सूचना आयोगले त्यस्तो खालको नागरिकहरू चाहिँ साँच्चीकै सशक्त भएको छन् अथवा चाहिँ उनीहरूको मौलिक अधिकारलाई चाहिँ सूचना आयोगले गर्दाखेरि मैले चाहिँ आफू प्रोटेक्ट छु भन्ने किसिमको फिलिङ ल्याउनलाई चाहिँ अब चाहिँ सूचना आयोगले के गर्नुपर्छ जस्तो केही सुझाव चाहिँ दिउँ न उहाँहरूलाई, दिन सकिन्छ?
सकिन्छ, किनभने अब राष्ट्रिय सूचना आयोग सूचनाको हकको प्रचलन गर्ने, संरक्षण गर्ने र प्रवर्धन गर्ने तिनवटा काम गर्नको लागि ऐनमै कल्पना गरेको हो. यो एकदम स्वतन्त्र संस्था पनि छ, किनभने सभामुखको अध्यक्षताको समितिले त्यहाँ जाने मान्छेहरूको सेलेक्सन गर्छ अनि त्यहाँ भएका मान्छेहरूलाई सरकारले हटाउन सक्दैन. संसदको विकास समितिको दुई तिहाईले पास गरेर फुल हाउसमा लगेर मात्रै हटाइन्छ. त्यस्तो एउटा स्वायत्त र अधिकार सम्पन्न संस्था सूचनाको हकको प्रचलनको लागि खडा भएको छ. तर तपाईँले भने जस्तो अझै मानिसलाई चाहिँ त्यो आयोगको बारेमा थाहा छैन, त्यसले के सेवा दिन्छ भन्ने थाहा छैन. भनौँ न सूचना पाउन सकेन भने त्यो आयोगले हामीलाई न्याय दिन्छ भन्ने मान्छेलाई परेको छैन. अथवा कतिपय मान्छेलाई चाहिँ त्यो आयोगले दिएका आदेशहरू पनि कार्यान्वयन नभएको हुनाले निराशा पनि छ. आयोग चाहिँ आदेश दिन्छ तर त्यो आदेश कार्यान्वयन भइरहेको छैन. सूचना देऊ भन्छ दिँदैन, सूचना नदिएकोलाई जरिवाना गर भन्छ सरकारले त्यो जरिवाना उठाइदिँदैन. त्यसैले आयोग पनि काम लाग्दैन क्या हो भनेर एउटा निराशा पनि नभएको चाहिँ होइन. तर आयोग अझै सशक्त हुनुपर्छ. राष्ट्रिय सूचना आयोग जबसम्म अझै प्रभावकारी सशक्त हुँदैन, सूचनाको हक सम्बन्धी यो कुराहरूको प्रयोग गर्नलाई नागरिकहरूलाई अझै हामीले चाहिँ विश्वासमा अथवा उनीहरूलाई भरोसामा ल्याउनलाई चाहिँ सकिँदैन. त्यसैले आयोग अझै जनस्तरमा पुग्नुपर्छ. हुन त उहाँहरूले सूचनाको हकको महाअभियान भनेर 753 सरकारसम्म पुग्नुभयो, 77 जिल्लामा पनि पुग्नुभयो. उहाँहरूले कर्मचारी मार्फत यो कुराहरूको एउटा अभिमुखीकरण गर्ने कामहरू त गरिराख्नु भएको छ. आयोगले सूचना नदिने माथि कठोर एउटा निर्णय गर्यो भने दण्डहीनताको अवस्था चाहिँ रोकिन्छ. एउटा फेरि सूचनाको हकको अर्को मुख्य उद्देश्य के हो भने एउटा खुलापन र पारदर्शिताको वातावरण सिर्जना गर्ने हो. सरकारले नै त्यो दायित्व महसुस गरोस् भन्ने हो. त्यसको लागि चाहिँ जुन कर्तव्य सार्वजनिक निकायहरूलाई तोकेका छ त्यो कुराहरू भइदियो भने नागरिकले सूचना माग्न जानु पनि पर्दैन. हामी त्यसलाई भन्छौँ नि प्रोएक्टिभ डिस्क्लोजर गर्ने भन्छौँ नि, स्वत नै आफूसँग भएका सूचनाहरू खुला गर्ने. 3-3 महिनामा सबै सार्वजनिक निकायहरूले आफ्ना सूचनाहरू दिनुपर्छ भन्ने छ नि त, त्यो कुरा गराउन आयोग बढी जोड दिनुपर्छ. त्यो खुलापन बढ्यो भने नागरिकहरू दुःख पाएर निवेदन लिएर सूचना माग्न धाउन अनि फेरि सूचना अधिकारीले चाहिँ उनीहरूलाई ह्यारेस गर्ने त्यो अवस्थाबाट बाहिर आउँछन्. हामी अब सरकारले चाहिँ समृद्ध देश बनाउने भनेको छ, जनतालाई सुखी बनाउने भनेको छ, जनतालाई ह्याप्पी बनाउने भनेको त जनताको एउटा विश्वास र सहभागिता बढाउने हो नि त. त्यसको लागि सहभागितामूलक लोकतन्त्रलाई सफल बनाउन त पारदर्शिता नै अवलम्बन गर्नुपर्छ. त्यसकैले स्वत खुलापन हुने जताततै पारदर्शी संस्कृति निर्माण गर्नेतर्फ सम्पूर्ण सार्वजनिक निकायकाहरूलाई चाहिँ एउटा त्यो संस्कृति परिवर्तन गराउनेमा आयोगको ध्यान जानु उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई. र तपाईँ हाम्रो पनि कर्तव्य छ, किन तपाईँ हामी जसले यो सूचनाको हकको बारेमा वकालत गर्छौँ बुझेका छौँ, हामीले पनि यो कुराहरूलाई निरन्तर भनिरहनुपर्छ.
जस्तै हामीले अब यो सूचनाको हक सम्बन्धी कुराहरूमा सूचना आयोगले गरेका क्रियाकलापमा हामी जस्ता अभियन्ताहरूले हामी उहाँहरूलाई साथ दिन्छौँ। त्यो सँगसँगै हामी चाहिँ के भनौँ भन्दा 13 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामीले यो जुन ऐन पाएको छौँ त्यो 13 वर्षमा पुगेको उपलक्ष्यमा सूचना आयोग अझ सशक्त बनोस्, अझ चाहिँ तपाईँले अघि भनेको जस्तै कठोरभन्दा कठोर कारवाही हुने वातावरण सृजना गर्ने, यदि कुनै ठाउँमा चाहिँ त्यस्ता खालका अपचलनहरू भएको छन् अथवा चाहिँ त्यो सूचना नदिने खालका केही कुराहरू भएको छन् त्यसको लागि चाहिँ जुन अधिकार प्राप्त आयोग छ त्यो आयोगले चाहिँ अलिकति आफूलाई बलियो किसिमले प्रस्तुत गर्न आगामी दिनमा सक्षम होस्, हामी त्यही शुभकामना
त्यो शुभकामना आयोगलाई दिउँ। किन गोपनीय राख्नु भनेको लोकतन्त्र विरोधी कुरा हो र कुनै पनि कुरा जनतालाई पारदर्शी नगर्नु भनेको त्यो चाहिँ एउटा लोकतन्त्र विरुद्धको अपराधै हो भन्ने राजनीतिक मान्यता र सामाजिक मान्यता स्थापित गर्नुपर्छ। त्यसका लागि हाम्रो समाजका विभिन्न क्षेत्र पनि यसमा चाहिँ क्रियाशील हुनुपर्छ। एउटा मैले भने नि सांस्कृतिक परिवर्तन जरुरी छ, हामीले भ्रष्टाचार घटाउँछु भनेर मात्रै हुँदैन, हामीले जनताको सहभागिता र समावेशी लोकतन्त्र बनाउँछौँ भनेर मात्रै हुँदैन, त्यसको लागि त जनता सचेत हुनु पर्यो नि, सुसूचित हुनु पर्यो नि, जनता पनि जागरुक हुनु पर्यो। राष्ट्रिय सूचना आयोगलाई मात्रै टाउका हालेर पनि सूचनाको हकको अवस्था सुरु हुँदैन, त्यसको त मुख्य दायित्व त सरकारकै हुन्छ, सरकारको, संसदको, राजनीतिक दलहरू जसले समाज परिवर्तन गर्छु भनेको छ, राजनीतिक रूप परिवर्तनको उनीहरूले बागडोर सम्हालेका छन्, उनीहरूले यस्तो राम्रो यो कानुनी औजारलाई फैलाउनु पर्यो, त्यसको प्रवर्धन गर्नु पर्यो, सूचना आयोगलाई अझ बलियो र सशक्त बनाइदिनु पर्यो, नागरिक समाजका संस्थाहरू र नागरिक आन्दोलनहरू पनि यसमा आउनु पर्यो र आम नागरिकहरू पनि जाग्नु पर्यो। अब खालि अर्काले गरिदिएर मैले के सेवा पाउँछु, मेरो के अधिकार छ, मैले के कुरा थाहा पाउनु पर्ने हो भन्ने कुरो प्रेसले भनिदिएर अथवा गाउँका टाठाबाठाले भनिदिएर या अगुवाहरूले भनिदिएर मलाई हुनुपर्ने भन्ने जुन हाम्रो समाजको एउटा मान सोच छ नि अर्कामा निर्भर हुने, त्यो परनिर्भर सोच र आफ्नो परिवर्तन, आफ्नो विकास, आफ्नो अधिकार, आफूले पाउने सेवा पनि अर्काले गरिदियो हुन्थ्यो भन्ने निष्क्रिय नागरिक संस्कार जुन छ नि त्यो पनि हट्नुपर्छ। अब हरेक नागरिकले चाहिँ प्रश्न सोध्न सक्ने, हरेक नागरिकले अधिकार खोज्न सक्ने, हरेक नागरिकले भूमिका खोज्न सक्ने, हरेक नागरिकले के भइरहेको छ सार्वजनिक मामिलामा भनेर चासो लिने एउटा सक्रिय नागरिक भयो भने लोकतन्त्र सफल हुन्छ। सूचनाको हक सफल हुनु भनेको लोकतन्त्र सफल हुनु हो, लोकतन्त्र सफल हुनु भनेको हाम्रो देश सुखी र समृद्धि हुनु हो, तपाईँ हाम्रो स्वाभिमानमाथि उठ्नु हो, त्यसैले यो त अति महत्त्वपूर्ण कानुन हो र यो कानुन पारित भएको यो 13 वर्षको अहिलेको सन्दर्भमा जुन हामीले अहिले छलफल गऱ्यौँ हामीले एउटा शुभकामना लियौँ, किनभने यो एउटा यसले लक्ष्य चाहिँ कहिले पनि हासिल गर्दैन, यो त निरन्तर लाग्ने कुरा हो। खुलापन र पारदर्शिता भन्नेको कुरा चाहिँ कहिले पनि नटुङ्गिने कुरा रहेछ, बढिरहन्छ, त्यो बढाउने कुरामा सूचनाको हक सम्बन्धी कानुनलाई अझै बलियो बनाएर अझै सुधार गरेर भविष्यमा भविष्यको पुस्ताले चाहिँ नेपालको एउटा नमुना लोकतन्त्र, पारदर्शी समाज, सबै नेपालीको एउटा ह्युमन डिग्निटी भन्छन् नि आत्मसम्मान भएको स्वाभिमानी नेपाल, त्यस्तो राम्रो लोकतन्त्र सिर्जना गर्नलाई यो आधार हो र यो कानुनको हामी सबैले चाहिँ अझै बढी प्रवर्धन गर्दै अगाडि बढौँ भन्ने शुभकामना म चाहिँ दिन चाहन्छु।
आजको पडकास्टमा सूचनाको हक सम्बन्धी जुझारु रूपमा अगाडि बढेका अभियन्ता र म त फेरि पनि नेतै भन्छु उहाँलाई र तारनाथ दाहालजी र म सहजमान श्रेष्ठले छलफल गऱ्यौँ 12 वर्ष पुरा गरेर 13 वर्ष पुगेको उपलक्ष्यमा हामी सबै आम नागरिकले आफ्नो दायित्व निर्वाह गरौँ, सूचनाको हकसँग सम्बन्धित सबै कुराहरूमा चाहिँ पारदर्शी बन्ने वातावरण चाहिँ सम्बन्धित कार्यालयहरूले पनि गरिदियोस् र त्यस्तै गरेर सूचना आयोगले अझ अलिकति बलियो छु भनेर अगाडि बढ्ने आफ्नो कुराहरू चाहिँ देखाइदियोस्
जाँदा जाँदै सहजै एउटा उपयोगी सूचना हुन्छ होला हाम्रो पडकास्टमा श्रोताहरूलाई। अहिले त सूचना प्रविधिको समय हो नि त र अहिले सूचनाको हकको बारेमा कुनै कुरा जान्न मन लाग्यो, सूचनाको हक कसरी प्रयोग गर्ने भनेर त्यसमा सहयोग चाहियो अथवा सूचनाको हक सम्बन्धी कानुनहरूको बारेमा जान्न पर्यो अथवा त्यसको त्यसबाट प्रयोगबाट भएको राम्रो घटनाहरूबाटै जान्न मन लाग्यो भने हेर्नलाई चाहिँ आरटिआई नेपाल भन्ने एप छ, यो एप चाहिँ सबैले आफ्नो एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नुभयो भने यहाँलाई जहिले पनि त्यो चाहिँ सहयोगी हुनसक्छ होइन। तपाईँलाई धेरै पत्रकारहरूले धेरै सामाजिक अभियन्ताहरूले अहिले त्यो एप प्रयोग गरेर सूचनाको हकमा अगाडि बढिरहनु भएको छ, सूचनाको हकको खोजी गर्न उहाँहरूलाई सहयोग पुगेको छ। हाम्रा पोडकास्टका सबै श्रोताहरूलाई पनि हामी त्यो अनुरोध गरौँ न, आरटिआई एप चाहिँ सबैले प्रयोग गरौँ, सबैको मोबाइलमा त्यसलाई राखौँ।
एप यति सजिलो प्रविधि हो कि तपाईँले आफूले चाहेको कुरा त्यो एपभित्र सबै चिज हुन्छ, त्यो एप चाहिँ विशेष गरेर कुनै कुरालाई सँग डेडिकेटेड गरेर राखिया हुन्छ। हाम्रो आरटिआई नेपाल एप पनि त्यही सूचनाको हक सम्बन्धी सम्पूर्ण कुराहरू भएको एउटा एप हो, त्यसलाई सकेसम्म प्रयोग गर्नुहोस्। आजको पडकास्टमा फेरि पनि तारनाथ दाल र सहजमान श्रेष्ठ
बिदा भएको छु।
जय सूचनाको हक।